यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट बिहान 6 बजेको समाचार सुन्नुहोस्। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। जंगी अड्डामा हिजो कमाण्ड सेनापति समन्वयात्मक बैठक 2079 उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेतृत्व तहमा रहेका पदाधिकारीको इमानदारी र कर्तव्यपरायणबाट माथहतका फौजको हौसला र मनोबल उच्च हुने बताउनुभयो। प्रधानमन्त्री देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण पनि गर्नुभयो। प्रधानमन्त्री देउवाले सुरक्षा र प्रतिरक्षा सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्धन गर्न, राष्ट्रिय सुरक्षामा दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न तथा सुरक्षा सम्बन्धी नीति निर्माण तहमा समान बुझाई विकास गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन गर्न लागि जानकारी पनि दिनुभयो। आगामी मंगिर 4 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभातर्फ सहभागी हुने दलहरूको संख्या 87 कायम भएको निर्वाचन आयोगले जनाएको छ। 75 राजनीतिक दलले एकल निर्वाचन चिन्हमा र 12 राजनीतिक दलले 3-3 दल गरी 4 समूहबाट प्रतिस्पर्धा गर्ने भएकाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा 79 दलका निर्वाचन चिन्ह कायम रहने पनि आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। त्यसै गरी प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि प्रदेश नम्बर 1 70, मधेस प्रदेशमा 75, बागमती प्रदेशमा 72, गण्डकी प्रदेशमा 66, लुम्बिनी प्रदेशमा 68, कर्णाली प्रदेशमा 64 र सुदूरपश्चिम प्रदेशमा 64 राजनैतिक दल सहभागी हुने आयोगले जनाएको छ। नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादी एक समेत गरी 5 राजनैतिक दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दल दर्ताको निवेदन पेश गरेको हुँदा ती दलहरूलाई छुट्टै दलको रूपमा दर्ता नगर्ने आयोगले निर्णय गरेको छ। आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सीट बाँडफाँड गर्न गठित गठबन्धन कार्यदलको हिजोको बैठकमा दलहरूले आफूले पाउनुपर्ने सीट संख्याको दावी पेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रत्येक निर्वाचन क्षेत्रमा दलहरूको सांगठनिक अवस्थाको समीक्षा भएको र सोही आधारमा दलहरूले पाउनुपर्ने सीट संख्याको दावी पेश भएको कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकमा सबै दलका तर्फबाट खुलस्त रूपमा आआफ्ना दावी पेश भएको र अन्तिम निर्णय भने हुन बाँकी रहेको मन्त्री कार्कीले बताउनुभयो। कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चा का नेता हिमलाल पुरीका अनुसार बैठकमा कांग्रेसले 100, माओवादी केन्द्रले 60, नेकपा एकीकृत समाजवादीले 40, जनता समाजवादीले 32 र राष्ट्रिय जनमोर्चाले 2 सीटमा दावी प्रस्तुत गरेका छन्। यसअघि सत्ता गठबन्धन दलका शीर्ष नेताको हिजो बिहान बसेको बैठकले आसन्न निर्वाचनमा सीट बाँडफाँडको टुंगो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। गठबन्धन कार्यदलको विगतका बैठकहरू लामो छलफल भएकाले सीट बाँडफाँडको मापदण्डका विषयमा गम्भीर छलफल भएको यद्यपि सहमति हुन नसकेको नेताहरूले बताउनु भएको छ। शीर्ष नेताहरूको हिजोको बैठकले प्रत्येक निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरी टुंगो लगाउन निर्देशन दिएपछि दलहरूले आआफ्नो दावी पेश गर्दै छलफल अघि बढ़ाएको नेताहरूले बताउनुभयो। गठबन्धन कार्यदलको आजको बैठकमा प्रदेशसभाका सबै सीटमा दलहरूको अवस्थाबारे समीक्षा गरी प्रतिवेदन तयार पार्ने र सोही आधारमा सीट बाँडफाँडको टुंगो लगाउने सहमति भएको संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले बताउनुभयो। कार्यदलको बैठक आज दिउँसो 4 बजेपछि बस्नेछ। नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज काठमाण्डुमा बस्दैछ। हिजो बसेको एमालेको पोलिट ब्यूरो बैठकले आज शुरू हुने केन्द्रीय कमिटिको 5 बैठकमा प्रस्तुत हुने एजेण्डा पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको पोलिट ब्यूरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रतिवेदनबारे जानकारी गराउनुभयो। प्रतिवेदनमाथि 15 पोलिट ब्यूरो सदस्यहरूले राय सुझाव पेश गर्नुभएको एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीद्वारा गठित प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटिले आजसम्ममा जिल्ला कमिटी समक्ष सम्भावित उम्मेद्वारहरूको नाम सिफारिश गर्ने भएको छ। जिल्ला कमिटिले भदौ 12 गतेभित्र प्रदेश कमिटिलाई उम्मेद्वार सिफारिश गर्ने र प्रदेश कमिटिले भदौ 15 गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ। केन्द्रीय कमिटिले भदौ 20 गतेभित्र उम्मेद्वारको टुंगो लगाउने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकासहित देशका विभिन्न भागमा डेंगू ज्वरोका बिरामीहरूको संख्या बढ़दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनघनत्व बढ़ी भएका शहरहरूमा अत्यधिक रूपमा डेंगूका बिरामी भेटिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो। अस्पतालका चिकित्सक सहित डेंगूका धेरै बिरामी भर्ना भएको उहाँले बताउनुभयो। देशभर हिजो 444 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणका कारण हिजो 3 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसील तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी सहित 4 जना विरूद्ध 29,80,00,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख बस्ताकोटी सहित 4 जना विरूद्ध 29,80,81,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालतमा हिजो मुद्दा दायर गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले हरित ऊर्जाका लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनु पर्ने को 27 को तयारीका लागि थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा हिजो बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पूर्वी नवलपरासीको धवादीमा रहेको फलामखाने उत्खनन र प्रशोधन गर्दा पर्यावरण बिग्रन नदिने हिजो त्यहाँ आयोजित कार्यक्रममा बताउनु भएको छ। सरकारले विराटनगर नेपालगंज र भरतपुर विमानस्थलमा चालू आर्थिक वर्षमै अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ। त्यसका लागि प्रक्रिया अगाडि बढ़ाइएको र बजेट पनि विनियोजन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। काठमाडौँ महानगरपालिकाले अवैध रूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम जारी राखेको छ। त्यसक्रममा हिजो विभिन्न अवैध संरचनाहरू भत्काइएको महानगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिकाले पनि नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य शुरू गरेको छ। र केन्या विरूद्धको पहिलो T20 क्रिकेटमा नेपालले सहज जीत निकालेको छ। केन्याको नैरोबी स्थित जिमखाना क्रिकेट मैदानमा हिजो नेपालले केन्यालाई 5 विकेटले पराजित गरेको हो। केन्याले दिएको 131 रनको लक्ष्य नेपालले 19 ओभर 2 बलमा 5 विकेट गुमाएर पूरा गरेको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।